नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रूबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
तत्काल प्रदेश प्रमुख तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह। राष्ट्रिय सभा चुनावको तयारीबारे कांग्रेसले गृह कार्य थाल्यो।
डीडीसीका कर्मचारीले दूध घिउ बेचेको 2.5 करोड रूपियाँ बुझाएनन्, बारम्बार ताकेता गरे पनि तीर्न आनाकानी।
विभिन्न समुदायले आआफ्नो परम्परा अनुसार माघे संक्रान्ति र माघी पर्व मनाए। काठमाडौँको टुँडी खेलमा माघी महोत्सवको रौनक।
मन्त्रीस्तरीय वार्ताका लागि दक्षिण कोरियासँग उत्तर कोरियाको प्रस्ताव। हिउँदे ओलम्पिकमा उत्तर कोरियाको तर्फबाट सहभागी हुने प्रतिनिधिका विषयमा छलफल हुने।
र नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपाल विजयी। एपीएफलाई हराउँदै आर्मीले जित्यो खप्तड गोल्ड कप फुटबलको उपाधि।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
माछापुच्छ्रो स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डरगार्टन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्शियल। फर विजिट कन्ट्याक्ट 01519314400 01519388 4। माछापुच्छ्रो स्कुल कुसुन्ती ललितपुर। फर विजिट कन्ट्याक्ट 01519314400 01519388 4।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले तत्काल प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गर्नुभएको छ। क्षेत्रीय निर्वाचन कार्यालयको नवनिर्मित भवनको आज विराटनगरमा उद्घाटन गर्दै वहाँले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन सम्बन्धी कानूनी जटिलता उत्पन्न भएकाले चाँडै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गर्नुभयो। माघ 7 गतेसम्म प्रदेश प्रमुख नतोकिए माघ 24 गते हुने राष्ट्रिय सभाको चुनावी प्रक्रियालाई असर नपर्ने गरी निर्वाचन आयोग आफ्नो काम कार्यवाहीलाई अघि बढ़ाउन बाध्य हुने पनि उहाँले बताउनुभयो। आयुक्त यादवले आगामी दिनमा प्रदेश प्रमुख नतोकिँदा प्रतिनिधि सभा र प्रदेशसभाको समानुपातिक सूची बुझाउने तथा प्रदेशसभा सदस्यले कसरी शपथ लिने भन्ने विषयमा समस्या उत्पन्न भएको बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त यादवले चुनावको मिति आफै तोक्न पाएमा आयोग शक्तिशाली हुनका साथै निर्वाचन सम्पन्न गर्न सहज हुने पनि बताउनुभयो।
यसैबीच निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको उम्मेद्वारी दर्ताका लागि पार्टीको आधिकारिक व्यक्तिको नाम र हस्ताक्षरको नमूना पेश गर्न आग्रह गरेको छ। आयोगले आज सूचना प्रकाशित गरेर 3 दिनभित्र राष्ट्रिय सभा चुनावको उम्मेद्वार सिफारिशका लागि नमूना हस्ताक्षर बुझाउन दलहरूलाई आग्रह गरेको हो। राष्ट्रिय सभा चुनावमा 21 राजनीतिक दलले भाग लिन पाउनेछन्। नमूना हस्ताक्षर बुझाउँदा दलहरूको केन्द्रीय समिति वा सो सरहको निकायको औपचारिक निर्णय हुनुपर्नेछ। यस्तै दलहरूले प्रदेश अनुसार फरक फरक व्यक्तिलाई उम्मेद्वार सिफारिशका लागि चयन गर्न पनि सक्नेछन्। माघ 24 गते 7 प्रदेशमा हुने चुनावका लागि 10 गते मनोनयनको मिति तोकिएको छ। राष्ट्रिय सभा चुनावका लागि आयोगले गर्नुपर्ने अरू तयारी पनि अघि बढाइरहेको जनाएको छ।
प्रमुख सत्तारूढ़ दल नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा सदस्य चुनावको तयारीबारे पार्टीको आन्तरिक गृह कार्य शुरू गरेको छ। पार्टीका शीर्ष नेताले आगामी माघ 24 गते हुने राष्ट्रिय सभा चुनावमा पार्टीको तयारी, उम्मेद्वार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य लगायत विषयमा प्रारम्भिक छलफल गरेको कांग्रेसले जनाएको छ। प्रधानमन्त्री निवास बालवाटारमा शीर्ष नेताबीच राष्ट्रिय सभा निर्वाचनमा पार्टीको तयारी, प्रदेश प्रमुख र प्रदेश अस्थायी मुकाम बारेमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मन्त्री परिषदको आगामी बैठकबाट प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरेको पृष्ठभूमिमा आज छलफल भएको शर्माले बताउनुभयो। यसअघि प्रधानमन्त्री देउवाले विभिन्न राजनैतिक दलसँग यसबारे छलफल गरी सहमतिका लागि प्रयास गरिसक्नु भएको छ।
सरकारी समितिको दुग्ध विकास संस्थानका कर्मचारीले दूध घिउ बेचेको 2.5 करोड़ रूपियाँ बुझाउन बाँकी रहेको पाइएको छ। संस्थान अन्तर्गतका विभिन्न वितरण आयोजना र कार्यालयमा कार्यरत कर्मचारीले 2.5 करोड़ रूपियाँ रकम नबुझाई आफैले मासेका हुन्। संस्थान स्रोतले उज्यालोलाई उपलब्ध गराएको प्रमाण अनुसार गएको असार मसान्तसम्म डीडीसीका 52 जना कर्मचारीले 2,49,42,378 रूपियाँ 83 पैसा संस्थानलाई बुझाउन बाँकी छ। जस अनुसार दुग्ध वितरण काठमाडौँ अन्तर्गतका 10 जना कर्मचारीले 77 लाख रूपियाँ बुझाउन बाँकी छ। यसैगरी दुग्ध पदार्थ बिक्री वितरण आयोजनामा कार्यरत 9 जना कर्मचारीबाट 86,66,000, नेपालगंज दुग्ध वितरण आयोजना अन्तर्गतका 3 जना कर्मचारीबाट 12,14,000, दुग्ध वितरण आयोजना विराटनगरका 12 जना कर्मचारीबाट 26,67,000, दुग्ध वितरण आयोजना हेटौँडाका 7 जना कर्मचारीबाट 20 लाख, दुग्ध वितरण आयोजना जनकपुरका 10 जनाबाट 25,37,000 रूपियाँ र पशु आहारा उत्पादन कारखाना अन्तर्गतका 1 जना कर्मचारीबाट 1,86,000 रूपियाँ उठाउन बाँकी छ। आन्तरिक लेखा परीक्षणमा हिनामिना र क्षति शीर्षकमा राखिएको यो रकम मध्ये धेरै जसो कर्मचारीले दूध घिउ बिक्री गरेर ग्राहकसँग लिएको पैसा नबुझाएर खल्तीमा हालेको रकम हो। दूध घिउ लगायत दुग्ध पदार्थ बिक्री वितरण बागपतको रकम सिधै कार्यालयमा बुझाउनु पर्ने भए पनि उनीहरूले विभिन्न वाहनामा रकम नबुझाई बक्यौता राखेको संस्थानको लेखा परीक्षण विभाग जनाएको छ। उनीहरूले सिधै संस्थानमा दाखिला गर्नुपर्ने रकम नबुझाएकोले उनीहरूका नाममा बक्यौता राखिएको छ। उनीहरूलाई सहुलियत दिन संस्थानले किस्ताबन्दीमा तिर्ने वा पेस्कीका रूपमा मासिक तलबबाट तिर्ने गरी छुट दिइए पनि रकम तिर्न आनाकानी गर्दै वर्षौंदेखि बाँकी राखिरहेका छन्। संस्थान सञ्चालक समितिका अध्यक्ष रघु गौतमले बक्यौता उठाउन निर्देशन दिइसकेकोले पैसा उठ्नेमा विश्वस्त रहेको बताउनुभयो। धेरै निजी दुग्ध उद्योग नाफामा रहेको बेला गएको आर्थिक वर्षमा दुग्ध विकास संस्थान भने 21 करोड़ रूपियाँ घाटामा रहेको छ।
उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ। नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएको भन्दै आयोगले जथाभावी रूपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिश गरेको हो। आयोगको विज्ञ समूहले तयार गरी गत पुष 4 गते आयोगका अध्यक्ष एवं उप प्रधानमन्त्री गोपालमान श्रेष्ठलाई बुझाइएको प्रतिवेदनमा कूटनीतिक नियोग तथा विदेशीले गैर कानूनी रूपमा बल मिचाईपूर्वक विद्यालयहरू खोलेको र यस सम्बन्धी स्पष्ट मापदण्ड तोकी त्यस्ता विद्यालयको संख्या तोकिनुपर्ने उल्लेख छ। आयोगले कूटनीतिक नियोगको प्रयोजनका लागि खोलिएका विद्यालयमा नेपाली विद्यार्थीलाई प्रवेश निषेध गर्ने तथा विदेशी पाठ्यक्रम पढाउन क्रमशः बन्द गराउने सुझाव पनि दिएको छ। विश्व व्यापार संगठनको सदस्य भए पनि कक्षा 12 सम्म बहुउद्देश्यीय विद्यालय भित्राउन नपाउने प्रावधान छ। कूटनीतिक नियोगका लागि एक एक मात्रै विद्यालय खोल्न पाइने प्रावधान शिक्षा ऐन 8 संशोधनमा समेत छ, तर हाल भारतीय दूतावासको केन्द्रीय विद्यालय सहित भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्ड सीबीएसई को सम्बन्धनमा 14 विद्यालय नेपालमा सञ्चालित छन्। यसैगरी बेलायती विश्वविद्यालयको सम्बन्धनमा ए लेभल र ओ लेभलका शिक्षालय पनि सञ्चालित छन्। सीबीएसई अन्तर्गत प्रदेश नम्बर 2 मा थप 20 विद्यालय खुल्ने तयारी छ।
रानीपोखरी पुननिर्माणमा 5 करोड़ रूपियाँ खर्च भए पनि पुननिर्माणले गति लिएको छैन। 2 वर्षअघि माघ 2 गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको उद्घाटन गरे पनि अहिलेसम्म झण्डै 5 करोड़ रूपियाँ खर्च भएको र रानीपोखरीमा पानी पनि अडिन बन्न सकेको छैन। 5 करोड़ रूपियाँ खर्च गरेर अहिलेसम्म बनाएका सबै संरचना हटाएर परम्परागत ढंगले रानीपोखरी बनाउने तयारी भइरहेको छ। रानीपोखरी पुननिर्माणमा हालसम्म 5 करोड़ खर्च भइसकेको र अहिले बनेको विज्ञ समूहले बनिसकेको संरचना भत्काउनुपर्ने प्रतिवेदन दिएमा खर्च भएको रकम बालुवामा पानी हाल्ने सरह हुने महानगरका इन्जिनियर भीष्मराज सोगुले जानकारी दिनुभयो।
आन्दोलनरत नर्सहरूले आजदेखि एक शिफ्टको ड्यूटी छोडेका छन्। स्वास्थ्य मन्त्रालयले आफूहरूको माग व्यवस्था गरेको भन्दै उनीहरूले तीन दिनसम्म 10 देखि 1 बजेसम्म 3 घण्टाका लागि ड्यूटी छोडेको घोषणा गरेका हुन्। तीन दिनभित्र पनि माग पूरा नभए 4, 5, र 6 गते सबै अस्पताल र शैक्षिक संस्थामा 8 देखि 4 बजेसम्मको शिफ्टमै ड्यूटी नजाने र अझै माग पूरा नभए माघ 7 गते 24 घण्टा नै ड्यूटी छाडेर स्वास्थ्य मन्त्रालयमा धरना दिने उनीहरूले बताएका छन्। उनीहरूले मानवअङ्ग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरूलाई बिना शर्त पुनर्वहाली अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुनर्स्थापना लगायतका 11 बुँदे माग राखेका छन्।
समाचार संकलनमा खटिएका गोर्खाका पत्रकार सुदीप कैनमाथि आक्रमण भएको छ। तनहुँको आबु खैरेनी गाउँपालिका 3 स्थित मर्स्याङदी नदीको भूते रहघाटमा बिना टेन्डर बालुवा उत्खनन भइरहेको समाचार संकलन गर्न गएका कान्तिपुर दैनिकका गोर्खाका संवाददाता कैनीमाथि अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्नेहरूको समूहले आक्रमण गरेको हो। आक्रमणकारीहरूको कुटपिटबाट पत्रकार कैनीको घाँटीमा चोट लागेको छ। आक्रमणकारीले कैनीको क्यामेरा र मोबाइल फुटाइदिएका छन्। नेपाल पत्रकार महासंघ गोर्खाले पत्रकार कैनीमाथिको आक्रमण प्रेस स्वतन्त्रतामाथिको हमला भएको भन्दै दोषीलाई कारवाही गर्न माग गरेको छ।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
कमाउँछन् खुसी सबको लागि,
खुसी जसले पुरा गर्छ सबको सपना, सौभाग्य हाम्रो, त्यस खुसीलाई हामी पुर्याउँछौ सबको हृदयमा,
ढुक्क छौ हाम्रो खुसीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट, पुर्याउँछौ खुशी। A product of Himalayan Bank Limited.
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले तत्काल प्रदेश प्रमुख तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह, राष्ट्रिय सभा चुनावको तयारीबारे कांग्रेसको गृह कार्य शुरू, डीडीसीका कर्मचारीले दूध घिउ बेचेको 2.5 करोड़ रूपियाँ बुझाएनन्, कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई क्रमशः बन्द गराउने उच्चस्तरीय शिक्षा आयोगको प्रस्ताव लगायतका खबर प्रस्तुत गर्यौं।
आफ्नो परम्परा अनुसार माघे संक्रान्ति र माघी पर्व मनाइएको छ। थारू, मगर लगायतका विभिन्न समुदायले माघे संक्रान्तिलाई विशेष महत्वका साथ मनाउँछन्। थारू समुदायमा नयाँ वर्षका रूपमा मनाउने माघीमा पुरानो वर्षको समीक्षा र आगामी वर्षको लागि नयाँ योजना समेत बनाउने गरिन्छ। माघीलाई थारू समुदायको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा पनि लिइन्छ। पछिल्ला वर्षहरूमा माघी पर्व थारू समुदायमा मात्रै सीमित नभई फैलिँदै गएको छ। काठमाडौँको टुँडीखेलमा भएको माघी महोत्सव हेरेपछि मदन पौड्यालको रिपोर्ट।
आज दिनभर काठमाडौँको टुँडीखेलमा माघी पर्वको रौनक छायो। थारू संस्कृति झल्कने विभिन्न झाँकी, वेशभूषा र खानपानले सबैलाई आकर्षित बनायो। विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेत सहभागी हुनुभयो।
हाम्रो सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, मञ्चमा आइसक्नु भएको छ उहाँलाई तालीद्वारा स्वागत दिउँ म हात अनुरोध गर्दछु।
थारू समुदायका बस्तीमा जस्तै मौलिक नृत्य सखिया घुमरा मघौटा लगायतका गीत र नृत्यले टुडी खेल पनि माघीमय बन्यो। माघी महोत्सवमा काठमाडौँमा बस्ने थारू समुदाय मात्र होइन अरू पनि सहभागी भए। घोगी ढिक्री माछा मासुका विभिन्न परिकारको स्वाद कस्तो हुन्छ भनेर चाख्ने र चखाउने पनि महोत्सवमै भेटिए। भक्तपुरको चाङ्गुनारायणबाट महोत्सवमा आउनुभएका विकास श्रेष्ठ,
यहाँनिर छुट्टै किसिमको अझै धेरै परिकारहरू हेर्न पाउँदा र खान पाउँदा रमाइलो लागेको छ। विशेष गरी चाहिँ यहाँ थारू परिकारमा मैले घोगी भन्ने चाहिँ अब त्यही फरक पाइयो क्या।
पश्चिम भेगको थारू गाउँघरमा मनाउने माघी अहिले देशभित्र र बाहिर पनि मनाउने गरिएको छ। दाङ बाँके बर्दिया कैलाली कञ्चनपुरका थारू समुदायले मनाउने पर्व पछिल्ला वर्ष विस्तार हुँदै गएको हो। संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ,
यो काठमाडौँको टुरी खेलमा समेत यति धेरै जनताहरू उत्साहित भएर यो माघी महोत्सव मनाइरहेको छ, मलाई लाग्छ चाहे त्यो नवलपरासी होस्, चाहे त्यो दाङ होस्, चाहे त्यो कैलाली होस्, योभन्दा निकै भव्य रूपमा यो महोत्सव मनाइरहेको होला भन्ने मैले विश्वास गरेको छु।
काठमाडौँमा बसोबास गर्ने थारूहरूले विगत 7 वर्षदेखि माघी महोत्सवको आयोजना गर्न थालेका हुन्। 2059 सालमा सरकारले माघीमा सार्वजनिक बिदा दिएपछि अझ विस्तार हुँदै गएको हो भन्नुहुन्छ भूमि सुधार मन्त्री गोपाल दहित।
हामी हरेक जिल्लाको ठाउँ ठाउँमा माघ महोत्सव मनाइरहँदाखेरि यो पर्व एउटा राष्ट्रिय पर्व बनिराखेको छ भनेखेरि अरब दुबई कतार अमेरिका लगायत ठाउँ ठाउँमा पनि माघ महोत्सव थारू समुदायले बनाइराखेको अवस्थामा अब यो माघ महोत्सव केवल थारू समुदायको मात्र रहेन, यो महोत्सव समग्र नेपाली र विश्वका जनसमुदायको महोत्सवको रूपमा स्थापित भएकोमा पनि म खुसी भएको छु।
रिपोर्टपछि अब बाँकी खबर। तेस्रो राष्ट्रिय योग दिवस आजदेखि सप्ताहव्यापी रूपमा मनाइँदैछ। शिक्षा मन्त्रालयको समन्वयमा सबैका लागि योग सधैँका लागि योग भन्ने नाराका साथ विभिन्न संघ संस्थाले योग तथा योग पर्यटनको महत्व र विकासका लागि विभिन्न कार्यक्रम गरी दिवस मनाउन थालेका शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिनुभयो। नेपाल प्राचीन योग भूमि रहेको, योगको महत्व नयाँ पुस्तालाई बुझाउनुपर्ने तथा योग पर्यटनका माध्यमबाट पनि नेपालमा विदेशीलाई घुमाउन सकिने अवधारणाका साथ कार्यक्रम तय गरिएको उहाँले बताउनु।
यसैबीच राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले योग तथा पुनस्थापना सहितको स्वस्थ जीवनशैली परामर्श क्लिनिक शुरू गरेको छ। बिरामीलाई आयुर्वेद अनुरूपको निवारण, रोकथाम र पुनस्थापना चिकित्सा सहितका सेवा प्रदान गर्न केन्द्रले क्लिनिक सञ्चालन गरेको हो। राष्ट्रिय योग दिवस 2074 अवसरमा आज केन्द्र परिसर किर्तिपुरमा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले क्लिनिक सञ्चालन भएको घोषणा गर्दै स्वस्थ जीवनशैलीबाटै स्वस्थ राष्ट्र निर्माण हुने बताउनुभयो।
चितवनको देवघाटमा माघी मेला नुहाउने क्रममा डुबेर एक वृद्धको ज्यान गएको छ। देवघाट स्थित जोलुङ्गे पुलमुनि त्रिशुली नदीमा नुहाउने क्रममा डुबेर चितवन रत्नगरका पदमनाथ अधिकारीको ज्यान गएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो।
बिजुली चोर्ने क्रममा सिराहामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। सिराहाको सुखीपुर नगरपालिका 4 पोखरभिण्डामा बिजुली चोर्ने क्रममा पोखरभिण्डाका गोविन्द यादवको ज्यान गएको प्रहरीले जनाएको छ। तार हुकिङ गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो। यस्तै दाङको तुलसीपुरमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 11 घाइते भएका छन्। घोराई सडक खण्डमा 23X95 नम्बरको माइक्रोबस दुर्घटना हुँदा तुलसीपुर 3 ज्ञानबहादुर गिरीको ज्यान गएको प्रहरीले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईको विदेश जाने चाहना अब टेक्सस एजुकेशन एकाडेमीले पूरा गर्छ। जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्।
हाम्रा विशेषताहरू
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन,
रिएप्लाई पनि गर्न सकिने।
प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क टेक्सास एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड, कालीमाटी चोक काठमाडौँ। फोन नम्बर 42707010 2042 7710।
जुलाई 2018 इन्टेक का लागि भाषा कक्षाहरू, सेमिनार र इन्टरभ्यू का साथै नेट प्रिपरेशन कक्षा पनि सञ्चालन भइरहेको छ।
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। ज्यान मुद्दाका फरार अभियुक्त नरेश कुमार कुमाल 7 वर्षपछि पक्राउ परेका छन्। 7 वर्ष अघि दाङका मणिराम कुमार चौधरी र आशु कुमारी चौधरी कुमालको हत्या गरेर नरेश फरार भएका थिए। उनलाई बाँके कोहलपुरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो।
झापाको पूर्वी नाका काकरभिट्टाबाट प्रहरीले 3 दिनमा लागू औषध कारोबारमा संलग्न 12 जनालाई पक्राउ गरेको छ। 3 दिन अघि काकरभिट्टा नाकाबाट 7 जनालाई पक्राउ गरेको प्रहरीले आज फेरि 5 जनालाई पक्राउ गरेको हो। भारत दार्जीलिङका महेश बर्मन, झापाका हर्कबहादुर तामाङ, धनु भुजेल, योगेश राई र सक्कल तामाङलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो।
लोसार पर्वका कारण चिनिया सामग्री आयातको काम आजदेखि ठप्प भएको छ। केरुङका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार नेपाल आउने सामग्री ट्रक कन्टेनरमा लोड गर्ने जिम्मा लिई केरुङमा काम गर्दै आएका ट्रान्सपोर्टरले लोसार मनाउन 7 दिनका लागि सामान नलाद्ने सूचना जारी गरेपछि आयात रोकिएको हो।
खुटाङको हलेसी तुवासुङ नगरपालिका 5 दुर्सिम उच्च माविलाई अभिभावकले 2.5 लाख रूपियाँ प्रदान गरेका छन्। नयाँ भवन निर्माणमा जुटेको विद्यालयलाई आर्थिक अभाव भएपछि होलेसुङ समूहमा आबद्ध 25 जना अभिभावकले 2,50,082 रूपियाँ प्रदान गरेका हुन्।
शुक्ला फाँटाको झलारीमा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ। झलारीका राजेन्द्र प्रसाद पाण्डेयको गोठमा 2 वर्ष उमेरको 8 फिट लामो अजिङ्गर भेटिएको हो। पाइथन मोरोलस प्रजातिको अजिङ्गरलाई शुक्ला फाटा आरक्षका कर्मचारीले चम्फापुर नजिकको निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेका छन्।
पुनर्स्थापनाको माग गर्दै सामाजिक परिचालकले काठमाडौँमा आज प्रदर्शन गरेका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सेवाबाट हटाइएको विरोधमा नेपाल सामाजिक परिचालक कर्मचारी संघको आयोजनामा उनीहरूले पुनर्स्थापनाको माग गर्दै आज प्रदर्शन गरेका हुन्। विक्री मण्डपबाट शुरू भएको र्याली भद्रकाली हुँदै माइतीघरमा पुगेर कोण सभामा परिणत भएको थियो।
समयमै खरिद बिक्री नगर्ने 5 ठेकेदार कम्पनी कालो सूचीमा परेका छन्। प्रतिबद्धता अनुसार काम नगर्ने धापासीको डीएनके ट्रेडिङ प्रणाली, घट्टेकुलोको क्वालिटी सेक्युरिटिज गुड सप्लाइज, इन्द्रचोकको नारायण दास श्रीनिवास र काठमाडौँकै पवन कुमार नितेश कुमार कालो सूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। यस्तै ललितपुर महानगरपालिकाको पशुपति इन्टरनेशनल प्रहरीलाई पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा राखिएको छ। समयमै काम नगरेका कारण ठेकेदार कम्पनीलाई कालो सूचीमा राखिएको अनुगमन कार्यालयका सचिव कृष्ण देवकोटाले जानकारी दिनुभयो। कालो सूचीमा परेका कम्पनीले 1-3 वर्षसम्म कुनै कारोबार गर्न पाउने छैनन्।
दुईवटा सामूहिक लगानी कोष अर्थात म्युचुअल फण्डको इकाइको बिक्री भोलिदेखि खुला हुने भएको छ। सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल क्यापिटल र एनआईसी एसिया क्यापिटलको व्यवस्थापनमा छुट्टा छुट्टै 1-1 अर्ब रूपियाँ बराबरका इकाई बिक्री गर्न लागेका हुन्। कम्पनीका अनुसार प्रति इकाई 10 का दरले न्यूनतम 100 र अधिकतम 20 लाख इकाईका लागि आवेदन दिन सकिनेछ। यी इकाईमा आवेदन दिनका लागि आफ्नो खाता रहेको आश्वा सदस्यता प्राप्त बैंकमा सम्पर्क राख्न सकिनेछ। इकाई बिक्रीबाट उठेको रकम कम्पनीले शेयर बजारमा लगानी गर्नेछन्। त्यसबाट आएको नाफा लगानीकर्तालाई बाँडिनेछ। शेयर बजार राम्ररी नबुझेका र थोरै पैसा लगानी गर्नेहरूका लागि सामूहिक लगानी कोष उत्तम विकल्प मानिन्छन्।
वरिष्ठजी नाम राखेका साथी ट्वीट गर्नुहुन्छ, हाम्रा रीतिरिवाज निकै अनौठा छन्। कतै गोरु जुधाएर, कतै सिस्टोनले हानेर, अनि कतै भजन कीर्तन र मठ मन्दिरमा पूजा अर्चना गरेर माघे संक्रान्ति मनाइँदैछ। एउटै पर्वलाई यति धेरै विधिले मनाउनु साँच्चै अनौठो कुरा हो। मलाई नेपाली हुनुमा गर्व छ। माघे संक्रान्तिको सबैलाई शुभकामना।
द्रोण मरासिनी लेख्नुहुन्छ, रिडीको मेलैमा संक्रान्ति मेलैमा माया बस्यो हे कान्छी ख्याल ख्यालैमा। वाह, रिडीको मेला गाउँघरका आमा बुबा अनि जेठी माइली र कान्छीसँग डुलेर रमाएका सम्झना अविस्मरणीय छन्।
बिजुली चोर्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको खबरमा पबिन साई लेख्नुहुन्छ, मानवीय संवेदनाका हिसाबले त मान्छे मर्दा दुःख नै मान्नुपर्छ, तर राज्यको सम्पत्ति चोर्ने क्रममा दुर्घटनामा परेकाहरूप्रति समवेदना दिन मेरो मनले चाहिँ मानेन।
राजले ट्विटरमा लेख्नु भएको छ, मालदिव्स आउन नेपालका दलालहरूले 2-5 लाख रूपियाँसम्म लिन्छन्। वैदेशिक क्षेत्रका दलाललाई नियन्त्रण गरेर तोकिएकै शुल्कमा विदेश पठाउने कहिले हो सरकार?
र दिनौ जसो लागू औषध व्यापारी पक्राउ परेको प्रसंगमा वसन्त ऋतु नाम गरेका साथी लेख्नुहुन्छ, पछिल्लो समय लागू पदार्थ ओसार प्रसार गर्नेहरू निकै सक्रिय भएका छन्। दिनदिनै पक्राउ पर्दा पनि कारोबारी घटेका छैनन्, उल्टो बढेका छन्। लागू औषधको प्रयोग र ओसार प्रसारमा नयाँ रणनीति बनाएर कार्यान्वयन नगर्ने हो भने नेपाल पनि लागू औषध कारोबारीको हब नबल्न भन्न सकिन्न।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कायाकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू प्रकाश ढकाल र सुफल काफले। नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाले मन्त्रीस्तरीय वार्ताका लागि दक्षिण कोरियासँग प्रस्ताव गरेको छ। उत्तर कोरियाले पर्सि बुधबार पानमुन्जोममा वार्ताका लागि प्रस्ताव गरेको हो। वार्तामा हिउँदे ओलम्पिकमा उत्तर कोरियाको तर्फबाट सहभागी हुने प्रतिनिधिका विषयमा छलफल हुने चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। दक्षिण कोरियाले यसअघि नै उत्तर कोरियालाई मन्त्री छुन हे सुङको नेतृत्वमा 3 सदस्यीय प्रतिनिधि मण्डल पठाउन सुझाव दिइसकेको छ। दुई देशबीच यसअघि भएको वार्ताले सैन्य विवादका विषयमा पनि छुट्टै छलफल गर्ने सहमति गरिसकेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। खप्तड गोल्ड कप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। कैलालीको धनगढ़ीमा भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइब्रेकरमा 5-4 हराउँदै आर्मीले उपाधि जितेको हो। निर्धारित समयमा दुवै टोली गोल गर्न असफल भएपछि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा सशस्त्रका सुदीप सिंहाकार गोल गर्न चुकेपछि आर्मीले उपाधि जितेको हो। उपाधिसँगै आर्मीले मफुसलकै सबैभन्दा धेरै 11,11,111 रूपियाँ पुरस्कार पाएको छ। दोस्रो भएको सशस्त्रले 5,55,555 रूपियाँ पायो। अर्को वर्ष हुने खप्तड गोल्ड कपको पुरस्कारको राशि 21,00,000 रूपियाँ पुर्याउने आयोजकले आज जनाएको छ।
नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपाल विजयी भएको छ। यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले आज अस्ट्रेलियालाई 8 विकेटले हराएर सान्त्वना जित हात पारेको हो। दुवैमा अस्ट्रेलियाले दिएको 2,99 रनको लक्ष्य नेपालले मात्र 2 विकेट गुमाएर भेट्टायो। यसअघि भएका 4 खेल हारेर नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ। अस्ट्रेलिया पनि प्रतियोगिताबाट बाहिरिसकेको छ। भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश नेत्रहीन विश्वकपको सेमी फाइनलमा पुगिसकेका छन्।
यसैबीच विश्वकप खेल्न रेल र बस मार्फत संघर्ष गरेर पाकिस्तान पुगेको टोली फर्कन्दा भने प्लेनमै फर्कने भएको छ। नेपाली क्रिकेट समर्थक समाजले 6,00,000 रूपियाँ आर्थिक सहयोग संकलन गरेपछि उनीहरूलाई प्लेनबाटै काठमाडौँ ल्याइने पक्का भएको समाजका अध्यक्ष भानु सिग्देलले उज्यालोलाई जानकारी दिनुभयो। कतैबाट सहयोग नपाएको भए नेपाली टोली दुबईबाट पाकिस्तानसम्म प्लेनमा र त्यहाँबाट फेरि रेल र बस मार्फत नै काठमाडौँ आउनुपर्ने थियो।
र दक्षिण अफ्रिकासँगको दोस्रो टेस्ट क्रिकेटमा भारत 28 रनले पछि परेको छ। घरेलु टोली दक्षिण अफ्रिकालाई 335 रनमा अल आउट गरेको भारतले पहिलो पालीमा 307 रन बनाउँदै अल आउट भएको हो। आज तेस्रो दिनको दोस्रो पालीको ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले वर्षाले खेल रोकिँदासम्म 2 विकेट गुमाएर 84 रन बनाएको छ र समग्रमा दक्षिण अफ्रिका भारतभन्दा 112 रनले अघि छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
तत्काल प्रदेश प्रमुख तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह। राष्ट्रिय सभा चुनावको तयारीबारे कांग्रेसको गृह कार्य शुरू।
डीडीसीका कर्मचारीले दूध घिउ बेचेको 2.5 करोड़ रूपियाँ बुझाएनन्। बारम्बार ताकेता गरे पनि तिर्न आनाकानी।
विभिन्न समुदायले आआफ्नो परम्परा अनुसार माघे संक्रान्ति र माघी पर्व मनाए। काठमाडौँको टुँडी खेलमा माघी महोत्सव।
मन्त्रीस्तरीय वार्ताका लागि दक्षिण कोरियासँग उत्तर कोरियाको प्रस्ताव। हिउँदे ओलम्पिकमा उत्तर कोरियाको तर्फबाट सहभागी हुने प्रतिनिधिका विषयमा छलफल हुने।
र नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपाल विजयी। एपीएफलाई हराउँदै आर्मीले जित्यो खप्तड गोल्ड कप फुटबलको उपाधि।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।